रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
संघीय संरचना अनुसार आज 32 जिल्लामा पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह विस्फोटका घटना भने रोकिएनन्।
महिला हिंसा विरुद्धको 16 दिने अभियान सुरु, हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको अधिकार कर्मीहरूको भनाई।
इजिप्टको एक मस्जिदमा विद्रोहीको आक्रमणमा परि मृत्यु हुनेको संख्या 300 नाग्यो, 3 दिन राष्ट्रिय शोकको घोषणा।
र फुटबल स्टार लियोनेल मेस्सीको बार्सिलोनासँग नयाँ सम्झौता, हप्ताको 7 करोड रुपियाँ लिने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बरुदियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन 2074
पहिलो चरण 32 जिल्लामा आज, दोस्रो चरण 11 दिन बाँकी।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी 32 जिल्लामा भने निर्वाचन क्षेत्रमा आज मतदान हुँदैछ। 2 वर्ष अघि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचना अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन लागेको हो। पहिलो चरणमा प्रतिनिधि सभाका 37 र प्रदेश सभाका 74 सीटमा मतदान हुने भएको छ। मतदाताहरू अहिले घरबाट मतदान स्थलतर्फ जान लागेका छन्। मतदानको समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म तोकिएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभाको 165 निर्वाचन क्षेत्र मध्ये पहिलो चरणमा 37 क्षेत्रमा निर्वाचन हुँदैछ। प्रदेश सभातर्फको भने 74 निर्वाचन क्षेत्र छन् भने 60 प्रदेशका लागि प्रत्यक्षतर्फ 330 निर्वाचन क्षेत्र रहेका छन्। संविधान सभा जस्तै प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ। समानुपातिकतर्फ प्रतिनिधि सभामा 110 र प्रदेश सभामा 220 सीट रहेका छन्। ती जिल्लामा दुवै सभाको समानुपातिक सीटका लागि भने समेत मतदान हुने भएको छ। 2072 असोज 3 विधानसभाले जारी गरेको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना, संघ प्रदेश र स्थानीय गरी 3 तह रहेका छन्। पुनर्संरचनापछिको 753 स्थानीय तहमा जनप्रतिनिधि अहिले आइसकेका छन्।
निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन आज बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानका लागि मतदाताहरूलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावको तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले आज बिहान 7 बजे आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित भइदिन मतदाताहरूलाई आग्रह गर्नुभएको छ। संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीको रूपमा रहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको पहिलो चरणमा आज 32 जिल्लामा निर्वाचन हुँदैछ। प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावतर्फ पहिलो हुने निर्वाचन प्रणालीतर्फको पहिलो चरणमा जम्मा 702 उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन्। पहिलो चरणको चुनावमा जम्मा 31,91,945 मतदाताले मताधिकार प्रयोग गर्नुपर्नेछ भने आज सम्पन्न हुने चुनावमा 2,919 मतदान स्थलमा 4,465 मतदान केन्द्र कायम गरिएको छ। मतदान गर्न जाँदा कुनै पनि कारणले मतदाता परिचय पत्र प्राप्त गर्न नसकेका वा प्राप्त गरेका परिचय पत्र हराए वा नष्ट भएमा पनि मतदानको अधिकारलाई सुनिश्चित गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले स्थानीय तह निर्वाचनमा जस्तै मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचय पत्र लिन नभ्याएको वा लिएर पनि हराएको वा नष्ट भएका व्यक्तिको हकमा भने वैकल्पिक व्यवस्था मिलाएको छ। प्रमुख आयुक्त यादवले त्यस्ता मतदाताको हकमा मताधिकार सुनिश्चित गरिएको बताउनु भएको छ। 2070 सालको संविधान सभामा प्रयोग भएको पुरानो मतदाता परिचय पत्र, नागरिकताको प्रमाणपत्र, राहदानी सवारी चालक परिचय पत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट जारी भएका फोटो सहितको परिचय पत्रलाई मान्यता दिने जनाएको छ। प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका क्रममा राजनीतिक दल उम्मेद्वार तथा अन्य सरकारलाई आचार संहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पुर्याउन समेत आग्रह गर्नुभएको छ। मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान गरेमा कानून बमोजिम सजायको भाग्य हुनुपर्ने समेत उहाँको भनाइ छ।
यसअघिका दुई संविधान सभा निर्वाचनमा दुईवटा मतपत्रको अभ्यास गरिसकेका मतदाताहरूले यसपटक भने तीनवटा मतपत्र पाउने भएका छन्। प्रतिनिधि सभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलग अलग पानामा मतपत्र छापिने भएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ एकै पानामा दुईवटै सभाको मतपत्र रहनेछ। प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि हल्का हरियो रङको मसीले चिन्ह छापिएको मतपत्र र प्रदेशसभाको लागि कालो मसीले चिन्ह छापिएको मतपत्र हुनेछ। समानुपातिकतर्फ हल्का रातो मसीले छापिएको एउटै पानामा माथिल्लो भागमा मतपत्र एक प्रतिनिधि सभातर्फ र तल्लो भागमा मतपत्रको दुई प्रदेश सभातर्फ भाग लिएका दलहरूलाई चुनाव चिन्हमा मतदान गर्न सकिनेछ। तीनवटा मतपत्र पाएका मतदाताले भने चार ठाउँमा मत हाल्न पाउनेछन्। प्रत्यक्षतर्फ दुवै सभामा एक एक र समानुपातिकतर्फ एउटै पानामा मतपत्रमा प्रतिनिधि र प्रदेश सभाका लागि तलमाथि आफूले चाहेको दललाई मतदान गर्न पाउने भएका छन्।
प्रदेश नम्बर छका सात जिल्लामा पहिलो चरणमा आज प्रदेश र प्रतिनिधि सभाको मतदान हुँदैछ। पहिलो चरण अन्तर्गत छ नम्बर प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मगु, कालीकोट, जाजरकोट र रुकुम पश्चिम भागमा मतदान हुँदैछ। 378,427 जना मतदाता रहेको यी सात जिल्लामा प्रतिनिधि सभाका सात सीटका लागि 31 र प्रदेशसभाका 14 सीटका लागि भने 56 जनाको प्रतिस्पर्धा हुँदैछ। पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर छका सात जिल्लामा 510 मतदान स्थल रहेका छन्। यी मध्ये 193 मतदान स्थल अति संवेदनशील, 178 मतदान स्थल र 139 मतदान स्थल सामान्य रहेको सुरक्षा निकायको भनाइरहेको छ। निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि प्रदेश नम्बर 6 झण्डै 10,000 सुरक्षाकर्मी परिचालन गरिएको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले जनाएको छ। निर्वाचन सुरक्षाका लागि सात जिल्लामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी 10,000 सुरक्षाकर्मी खटाइएको छ।
हामीसँग रिपोर्टसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले संघीय संरचना अनुसार आज 32 जिल्लामा पहिलो पटक प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन हुँदै ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह, विस्फोटका घटना भने रोकिनन् लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपाली कंग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले आफू राजनीतिमा होमिएदेखि जनताको आर्थिक समृद्धिका लागि समर्पित रहेको दावी गर्नुभएको छ। प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नम्बर एकमा उम्मेद्वार समेत रहनुभएका खड्काले सुर्खेतको बडाखोली र मैनतडाको शान्तिपुरमा आयोजित छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। लोकतन्त्रको संस्थागत विकास गर्दै जनतालाई गाँस बाँस, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्न देशमा कंग्रेसको सरकार अपरिहार्य रहेको उहाँ को भनाइ छ। मेहरकुराको बडाखोलीमा भएको कार्यक्रममा गुरुबाकोट नगरपालिका छका वडा अध्यक्ष दुर्गबहादुर नगालको अध्यक्षतामा भएको हो। चुनावी सभामा जिल्ला समन्वय समितिका सदस्य वासुदेव शर्मा र गुरुबाकोट नगरपालिकाका उपमेयर मैना विक लगायतले सम्बोधन गर्नुभएको छ। त्यसै गरी मैनतडाको शान्तिपुरमा आयोजित चुनावी सभा भने वडा सभापति दलजित रसाइलीको अध्यक्षतामा भएको हो। कार्यक्रममा भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्र बहादुर चन्द, समानुपातिक उम्मेद्वार लोकबहादुर विश्वकर्मा, कंग्रेस जिल्ला सदस्य कुसे कामी, बलबहादुर ओली र भेरीगंगा नगरपालिका वडा नम्बर 8 वडा अध्यक्ष पदमबहादुर खत्री लगायतले सम्बोधन गर्नुभएको छ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर 2 प्रतिनिधि सभा उम्मेद्वार हृदयराम थानीले सहितको टोलीले पश्चिम सुर्खेतका विभिन्न कार्यक्रममा सहभागी भएर चुनावी सभाको कार्यक्रम गर्नुभएको छ। हिजो चौकुनी गाउँपालिकाको बिजौरामा भएको कार्यकर्ता भेटघाटपछि विद्यापुरमा आयोजित चुनावी सभामा नेता थानीले पश्चिमको विकासमा समर्पित हुने बताउनु भएको छ। पश्चिमको विकास चौकुनी सिमेन्ट उद्योगले गर्ने भन्दै थानीले निर्वाचनमा आफूलाई जिताएमा चौकुनी सिमेन्ट उद्योगसँग लखरपाटा सिमेन्ट उद्योग समेत सञ्चालनको पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले भारतका पालाक पहाड काला पहाडमा बेचिने यस क्षेत्रका जनताको श्रम यिनै उद्योगीहरूमा लगानी गर्न सक्ने वातावरण आफूले बनाउने बताउनु भएको छ। नेपाली कंग्रेस सुर्खेत क्षेत्र नम्बर 2 खका प्रदेशसभा उम्मेद्वार एवं सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टले संविधान बनाउने जिम्मेवारी पूरा गरेकोले कंग्रेसलाई फेरि पनि विकास गर्ने जिम्मेवारी दिएमा आफूले यी क्षेत्रको विकास गरेर देखाउने बताउनु भएको छ। कार्यक्रममा पञ्चपुरी नगरपालिकाका उपमेयर मुक्तिदेवी रेग्मी, तरुण दलका नेता जीवन ढुङ्गाना, कंग्रेसका पूर्व सचिव पदमदेव गिरी, पूर्व मन्त्री शिवराज जोशी, खड्गबहादुर बस्याल, समानुपातिक उम्मेद्वार यज्ञबहादुर विष्टी लगायतले कंग्रेसको जित नै देशको विकास हुने दावी गर्नु भएको छ।
नेपाली कंग्रेसले वीरेन्द्रनगर 4 लगायतका वडाहरूमा घर दैलो कार्यक्रम गरेको छ। क्षेत्र नम्बर 2 कका प्रदेशसभा उम्मेद्वार कमल राज रेग्मी, समानुपातिक उम्मेद्वार पार्वती गिरी, पार्वती धौलाकोटी, वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, समाजसेवी कालुराम धौलाकोटी, कंग्रेस वडा सभापति गोविन्द प्रसाद शर्मा लगायतका नेता कार्यकर्ताको सहभागितामा घर दैलो गरिएको हो। घर दैलो अभियानकै क्रममा प्रदेशसभा उम्मेद्वार रेग्मीले लोकतन्त्रलाई संस्थागत गर्दै विकास निर्माणलाई तीव्रता दिन पनि नेपाली कंग्रेसलाई जिताउन अपील गरेको बताउनुभयो। यस्तै 3 र 6 को घर दैलो कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, क्षेत्रीय सभापति नारायण कोइराला, समानुपातिक तर्फका प्रदेशसभा उम्मेद्वार पार्वती गिरी, पार्टीका जिल्ला सचिव भूपेन्द्र खत्री, वडा अध्यक्ष मोती कणेल लगायत नगर स्तरीय पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो। यस्तै कंग्रेस सुर्खेत क्षेत्र नम्बर 1 कका प्रदेशसभा सदस्य उम्मेद्वार टेकबहादुर सिंहले सुर्खेतको गुर्बाकोट नगरपालिकाको सहारेका विभिन्न बस्तीमा चुनावी कार्यक्रम गर्नुभएको छ। यता भने सुर्खेत क्षेत्र नम्बर 1 खका उम्मेद्वार जगबहादुर डाङ्गीले भेरी गंगा नगरपालिका अन्तर्गत 1 र 2 नम्बर ओडाको लेख पराजुलका मतदाता समक्ष पुगेर घर दैलो कार्यक्रम गर्नुभएको छ।
यही मंगसिर 21 गते हुने निर्वाचनका लागि सुर्खेतको सिम्ता गाउँपालिकामा निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ। निर्वाचनमा मतदान केन्द्रको सुरक्षाको लागि जामुनी बजारमा सिम्ताका सबै तरुण दल युवाहरू समावेश गरेर 23 जनाको मूल प्रचार प्रसार समिति गठन गरिएको छ। नीलकण्ठ मल्लको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ, जसमा सह संयोजकमा प्रदीप गिरी, नवीन पुरी, गंगाराम सापकोटा, भूपेन्द्र बिक, लालबहादुर लालसिंह सुनार, प्रकाश खत्री, ओकिल बिसी, कमल बिक, मानबहादुर खत्री, मानबहादुर पुन, भूपेन्द्र केसी, शैलेन्द्र रेग्मी, जितेन्द्र खड्गा, टेकवीर रावत, टेकेन्द्र पुन, अमर बादी, ललित सोनी, गणेश राणा, सुनिल थापा, दीपक रावत, प्रकाश पोखरेल लगायत रहेको तरुण दलले जनाएको छ। तरुण दल जिल्ला कार्य समिति सुर्खेतका कोषाध्यक्ष प्रेम खत्री, क्षेत्रीय उपाध्यक्ष पंकजनाथ योगी, काप्रेचर तरुण दलका अध्यक्ष गंगाराम सापकोटा तथा सिम्ता दलित एकता समाजका अध्यक्ष खेमराज सोनी लगायतको उपस्थिति रहेको थियो।
लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौं, कोही नछुटौं भन्ने नाराका साथ महिला हिंसा विरुद्धको 16 दिने अभियान हिजोदेखि शुरू भएको छ। हरेक वर्ष नोभेम्बर 25 डिसेम्बर 10 चल्ने अभियानमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय सहित विभिन्न गैर सरकारी संस्थाको सहभागितामा चेतनामूलक कार्यक्रम हुने गरेका छन्। महिला हिंसा विरुद्धका कार्यक्रम भइरहे पनि हिंसाका घटना भने रोकिएका छैनन्। महिला आफ्नै अभिभावक श्रीमान र समाजबाट पीड़ित हुने गरेका घटना भने सार्वजनिक भइरहेका छन्। तर पनि पछिल्ला वर्षहरूमा हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको र संचार माध्यमले पनि महिला हिंसाका घटनालाई बाहिर ल्याउन प्राथमिकता दिने गरेको महिला अधिकार कर्मीले बताएका छन्। सुनौ यसैबीचमा दैलेखबाट पत्रकार अमर सुनारले पठाएको यो रेडियो सामग्री।
सामाजिक संस्कार, प्रचलन, भौगोलिक अवस्थिति वा अरू थुप्रै कारणले महिला हिंसाका स्वरूप र प्रकृति ठाउँ अनुसार फरक हुन्छन् नै। महिलामाथि हुने हिंसाको स्रोत अथवा कारण के हुन् त? अधिकार कर्मी पार्वती विसुनके।
दैलेखमा महिला हिंसा कारणहरू भनेको पहिलो त खुला मदिरा, अनि दोस्रो भनेको यो बालविवाह नै हो। मदिराकै कारणले गर्दाखेरि घरेलु हिंसा बढ्दो क्रममा छ। जति बेला विवाह गर्ने उमेर हुन्छ त्यो बेलामा एउटा दुईटा छोरा छोरीको आमा भइसकेका हुन्छन्, कानुन रूपमै अगाडि बढाउँ भन्दाखेरि प्रमाण पनि नपुग्ने मुद्दा पनि नलाग्ने भएको कारणले गर्दा झन महिलाहरू हिंसामा परेका छन्।
सरकारी र गैर सरकारी निकायले महिला सशक्तिकरणका निम्ति काम त गरिरहेका छन्, तर घरबाटै अनुमति नपाएर महिलाहरूले त्यस्ता कार्यक्रमहरूमा सहभागी हुन पाएका छैनन्। कथम कदाचित सहभागी भइहाले त्यही कारणले महिलाहरू हिंसा भोग्न बाध्य भएको महिला तथा बालबालिका केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले सुनाउनु भयो।
जति हिंसा भए पनि घरमै सहेर बस्ने, खेपेर बस्ने, आफूमै त्यो समस्या दबाएर महिला हिंसा सहन बाध्य भएका छन्।
सामाजिक सचेतना बढ्दै गरेबाट महिलामाथि हुने हिंसा विरुद्ध उजुरी गर्ने क्रम बढेको छ। आएका उजुरी सुनवाई गर्ने र पीडितलाई सहायता गर्ने क्रममा जिम्मेवार निकायले हिंसा अन्त्यका लागि सचेतनालाई अझै जोड दिनु पर्ने महिला विकास अधिकृत अनिता ग्यामरीले बताउनु भयो।
जोसुकैले पनि पीडित व्यक्तिको सहायता गर्नुपर्छ। सरकारी तथा गैर सरकारी निकायहरू जसले जिम्मेवारी बोकेर बसेका छौँ हिंसा अन्त्यको लागि लाग्नु।
पछिल्लो समय महिला हिंसा न्यूनीकरणका लागि महिला तथा बालबालिका कार्यालयले गरेको प्रयासको सराहना गर्दै कानून कार्यान्वयन निकाय प्रहरीको सक्रियता र तत्परता अझै बढाउनु पर्ने अधिकार कर्मी पार्वती विश्वको सुझाव छ।
बाल विवाह अनि त्यसपछि गएर महिला हिंसाका घटनालाई कसरी रोकथाम गर्न सकिन्छ भनेर महिला तथा बालबालिका कार्यालयले राम्रो प्रयत्न गरिरहेको छ। प्रहरी प्रशासनकै कुरा गर्दा मेहनत गरिदियो र भएका कानूनहरूलाई सही रूपमा कार्यान्वयन गर्नपट्टि लागिदियो भने पनि यस्ता खालका समस्याहरू न्यूनीकरण हुँदै जान्छ। त्यसो भएको हुनाले पनि प्रहरीको सक्रियता चाहिँ अझ बढी जरुरी छ।
महिला आर्थिक रूपमा आत्मनिर्भर नभएको कारण हिंसा सहन बाध्य भएको वा कारवाहीको क्रममा आउँदा पनि तुरुन्तै माफी दिइहाल्ने संस्कारका कारण हिंसा निर्मूल पार्न नसकिएको तर विभिन्न निकायहरूसँगको सहकार्यमा हिंसा रोकथामको प्रयत्न चाहिँ भइरहेको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलको भनाइ छ।
महिलाहरू पनि आफू सेल्फ सस्टेन छैनन्, आफूले पीडा सहेर पनि उसलाई एसिस्ट गरेको कारणले हामीले उनीहरूलाई बल जफ्ती कारवाही गर भनेर अगाडि बढाउन नसक्ने अवस्थाले गर्दा नि निर्मूल गर्नलाई केही समय लागिरहेछ। विभिन्न संस्थाहरूसँग आपसी समन्वय गरेर सुधारको प्रयत्न
गएको जेठ 8 गते राति 1 बजे चामुण्डा बिन्द्र श्रेणी नगरपालिका वडा नम्बर 4 डाँडा टोलकी 24 वर्षीय लाल सराबिक र असार 22 गते राति 10 बजे सोही नगरपालिकाको वडा नम्बर 6 लैनचौरकी 19 वर्षीय तुलसी शाही छगोठमा सुतिरहेको बेला सर्पले टोकेर मृत्यु भएको घटनाले अब वर्ष दिनभित्र छगोडी मुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य लिएको चामुण्डा बिन्द्र श्रेणी नगरपालिकाका उपमेयर तारा शाही खत्रीले बताउनु भयो।
घटनाले सचेत हुने अवसर पनि हामीमा मिलेको छ। 1 वर्षभित्र चामुण्डा बिन्द्र श्रेणी नगरपालिकालाई छाउपडी मुक्त नगरपालिका बनाउने भन्ने हाम्रो प्रतिबद्धता पनि छ।
हामीसँग विदेश र खेल खबर सँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चुनावी खबरसँगै रिपोर्ट प्रस्तुत गर्यौं। अब बाँकी खबर। बझाङको 26 पाथीभेरा गाउँपालिका 4 खिराङ तोलाको नाङ्गो डाँडामा बम विस्फोट भएको छ। 26 पाथीभेरा गाउँपालिका 4 मतदान केन्द्र जनता आधारभूत विद्यालय नजिकै नचिनेको मानिसको समूहले बम विस्फोट गराएको हो। जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी ऋषिराम कणेलले बम विस्फोटबाट कुनै क्षति नभएको र विस्फोट गराउनेको खोजी भइरहेको बताउनु भएको छ। चुनावको मुखमा बम भत्किएपछि स्थानीय प्रशासनले भने सुरक्षाको व्यवस्था कडा पारिएकोले ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ।
यता जाजरकोटको कुसे गाउँपालिका 1 वडाध्यक्ष गोपाल बहादुर नेपालीलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्टका पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएको बताइएको छ। शुक्रबार राति 2 बजे गाउँपालिका कार्यालय नजिकैबाट नेकपाका 4-5 जना कार्यकर्ताले जबरजस्ती लगेको उहाँका भाइ प्रमोद नेपालीले बताउनु भयो। नेपाली स्थानीय तहको चुनावमा एमालेबाट कुसे गाउँपालिका 1 वडाध्यक्षमा चुनिनु भएको थियो।
असुरक्षाको कारण संवेदनशील मानिएका रोल्पामा निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। रोल्पाका प्रहरी प्रमुख एवं डीएसपी ज्ञानेन्द्र प्रसाद भुइँयालले सुरक्षाको उचित प्रबन्ध मिलाएको दावी गर्नुभएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा फौजले चुनावको सुरक्षा गर्ने र केन्द्रीय नीति अनुरूप पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको उहाँको भनाइ छ। उम्मेद्वारमाथि पटक पटकको आक्रमण र अरू जिल्ला भन्दा चुनाव विरोधी गतिविधि भएकाले रोल्पा बढी संवेदनशील मानिएको छ।
लगातारको झाडाबान्ताले दैलेखमा 1 बालकको मृत्यु भएको छ। झाडाबान्ताले भैरवी गाउँपालिका 5 छापमेलीका बालकुमारी विकका जेठा छोरा विवेकको ज्यान गएको हो। उहाँका 1.5 वर्षका छोरा विष्णु र 6 वर्षकी छोरी निरुता समेत चिकित्सा बिरामी भएपछि डाँडीमाझीको निजी मेडिकलमा उपचार भइरहेको छिमेकी प्रेम विकले बताउनुभयो।
बाँकेको कोहलपुर मेडिकल कलेजमा 1 बालिकाको मृत्यु भएपछि लागेको ताला अझै खुलेको छैन। मङ्सिर 5 गते भर्ना भएकी कोहलपुर नगरपालिका वडा नम्बर 2 16 वर्षीय लक्ष्मी सुनारको मृत्यु भएपछि आफन्तले तालाबन्दी गरेका हुन्। ताला खुलाउनका लागि जिल्ला प्रशासन कार्यालय भेरी अञ्चल अस्पतालका चिकित्सक तथा प्रहरी बीच बसेको बैठक निष्कर्ष विहीन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी यज्ञ प्रसाद भट्टराईले बताउनु भयो।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 16 मेहलीमा एक दिने आँखा कान जाँच शिविर सम्पन्न भएको छ। आदर्श मावि मेहलीका विद्यालयमा युवा रेडक्रस सर्कलको समन्वयमा जिल्ला रेडक्रस सोसाइटी सुर्खेत र आँखा अस्पताल सुर्खेतको आयोजनामा एक दिने शिविर भएको हो। शिविरमा स्थानीय 252 जनाले सेवा लिएका छन् भने आँखा अस्पताल सुर्खेतबाट गएका स्वास्थ्य कर्मीहरूले सेवा दिएको जनाएको छ। शिविरमा आँखा जाँच गर्नका लागि आएका स्थानीयलाई निशुल्क रूपमा चस्मा र औषधि समेत वितरण गरिएको आदर्श मावि मेहलीका प्रधानाध्यापक राजकुमार सापकोटाले जानकारी दिनुभयो।
लोकतन्त्रको संस्थागत गर्न जनता सचेत हुनुपर्ने सम्बन्ध क्षेत्रका सरकारले जोड दिएका छन्। लोकतन्त्र संवाद अभियान असलले नेपालगंजमा गरेको कार्यक्रममा लोकतन्त्र संस्थागत हुने क्रममा राजनीतिक विकृति विसंगति सिर्जना हुँदा नागरिकहरू अन्यमा परेको उनीहरूको निष्कर्ष रहेको छ। अभियानका अभियन्ता एवं वरिष्ठ पत्रकार जीवराम भण्डारीले लोकतन्त्रमा नागरिकले लाभ पाउने बताउनुभयो। आवाज लोकतन्त्रको अनुभव र चुनौतीका विषयमा भण्डारीले कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो।
नेपालगंज उपमहानगरपालिकाका 12 वृहत रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको छ। वडा कार्यालय बेलासपुरमा भएको कार्यक्रममा 55 जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा वडा अध्यक्ष बुद्धिसागर सुविदी, सदस्य तरुण बज्राचार्य, निलेश खड्गा लगायत रहनु भएको छ। यस्तै निशुल्क स्वास्थ्य परीक्षणमा करिब 350 जनाले स्वास्थ्य सेवा लिएको जनाइएको छ।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। इजिप्टको एक मस्जिदमा गराइएको आतंकवादी आक्रमणमा परि मारिनेको संख्या भने 300 पुगेको छ। राष्ट्रपति अब्दुल फतह अल सिसीले साइना स्थित मस्जिदमा गरिएको आक्रमणको पूर्ण शान्तिका साथ बदला लिने चेतावनी दिनुभएको छ। सरकारले 3 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। इजिप्टको सैनिक प्रवक्ताले आतंकवादी विरूद्ध जवाफी कार्यवाहीमा हवाई हमलाको तयारी गरिरहेको बताएको छ। बन्दुकधारीहरूले मस्जिदमा प्रवेश गरी बम पटकाएको र घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरूमाथि गोली चलाउँदा मारिनेमा अधिकांश पुरूष, महिला तथा बालबालिका रहेका छन्। आक्रमणको जिम्मा भने कसैले पनि लिएको छैन।
भेरी खबरको अन्तिममा लागौं एउटा खेल खबरतिर। फुटबल स्टार लियोनेल मेसी फुटबल क्लब बार्सिलोनासँग नयाँ सम्झौता गर्नु भएको छ। नयाँ सम्झौता अनुसार मेसीले 2020-21 सिजनसम्म बार्सिलोनामै रहनुपर्नेछ। नयाँ सम्झौतामा मेसीले रिलिज क्लब 700 मिलियन युरो तोकिएको छ। फुटबल क्लब बार्सिलोनासँग मेसीसँग भएको नयाँ सम्झौताको तस्विर ट्वीट मार्फत सार्वजनिक गरिएको छ। 5 पल्टका लागि बोलोन डी ओर विजेता खेलाडी मेसीलाई किन्न चाहने क्लबले अब 700 मिलियन युरो खर्च गर्नुपर्नेछ। नयाँ सम्झौता अनुसार मेसीले बार्सिलोनाबाट खेले बापत प्रति हप्ता 5 लाख पाउन्ड अर्थात् झन्डै 7 करोड रुपियाँ पाउनुहुनेछ। यस्तै उहाँले साइनिङ बोनस मार्फत 80 मिलियन पाउन्ड समेत हात पार्नुहुनेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संघीय संरचना अनुसार आज 32 जिल्लामा पहिलो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह। विस्फोटका घटना भने रोकिएनन्।
महिला हिंसा विरूद्धको 16 दिने अभियान शुरू। हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको अधिकार कर्मीहरूको भनाई।
इजिप्टको एक मस्जिदमा विद्रोहीको आक्रमणमा परि मृत्यु हुनेको संख्या 300 नाग्यो। 3 दिन राष्ट्रिय शोकको घोषणा।
र फुटबल स्टार लियोनेल मेसीको बार्सिलोनासँग नयाँ सम्झौता, हप्ताको 7 करोड रुपियाँ लिने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुमन विषी बिदा हुन्छौँ। नमस्ते।